اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون، صلوات بھیجیے محمد آل محمد پر۔ آپ سے درخواست کروں آپ نے تمام مرحومین کے لیے اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ صلوات عنایت فرما دیجیے محمد آل محمد پر۔ اس سے بہتر انداز میں مل کر بلند آواز سے صلوات دیجیے۔ معذرت چاہتا ہوں جو دو چار منٹ تاخیر ہوئی، لیکن اب میں ذرا سہولت سے بیٹھا ہوں، جب تک پڑھنے والا صحیح نہیں بیٹھے پڑھے گا کیسے صحیح۔ اور یہ میں ہر جگہ آج کل بتا رہا ہوں، کیونکہ ممبر کا ایک سلیقہ ہوتا ہے بنانے کا کہ بیٹھنے کی جگہ تو چوڑی ہو نا اس کی، بیٹھے جائے آرام سے، اور پیر رکھنے کی جگہ ہو ہے نا اس طرح سے۔ تو آئندہ اتنا بڑا کام تھوڑی ہے، انشاءاللہ نیکسٹ ٹائم جب آئیں گے، زندگی رہی چند مہینے بعد، تو ہمیں یقین ہے کہ ممبر ممبر کی طرح بنا ہوا ملے گا۔ تمام مومنین کے صحت و سلامتی اور توفیقات میں اضافے کے لیے ایک صلوات بھیجیے محمد علی محمد۔ آئیے، یہ دونوں مجالس انشاءاللہ زندگی رہی تو اس کے لیے دو دن کے لیے ہم نے عنوان قرار دیا ہے، مومن اور آزمائش۔ آزمائش کیا ہے نا، کیسے معلوم ہو کہ آزمائش کیا ہوتی ہے اور مصیبت کیا ہے اور بلا کیا ہے، اور یہ اللہ کی طرف سے اس کو سزا دی جا رہی ہے یا آزمائش میں ہے نا، نہیں معلوم ہوتا نا بعض اوقات کہ بھئی یہ کوئی سزا مل رہی ہے یا مجھے آزمائش میں ڈالا گیا ہے۔ تو قرآن کے قاعدے کیا ہیں، قرآن نے کیا قاعدہ دیا آزمائش کا، ٹھیک ہے اس پہ بات ہوگی۔ اور پھر معصومین علیہ السلام، اب یہ معصومین پیغمبر بھی ہیں، انبیاء بھی ہیں، رسول بھی ہیں، اور ائمہ طاہرین تو 14 معصومین تو ہیں ہی سارے، ان سب کی روشنی میں دو دن میں بات کرنے کی کوشش کریں گے، دیکھتے ہیں بات کہاں تک جاتی ہے۔ مگر یہ یاد رکھیے، آزمائش کی ایک انعام آپ کو بتا دوں کہ پروردگار عالم جب کسی کو منصب دینا چاہتا ہے نا، جب آزمائش میں ڈالتا ہے، ورنہ آزمائش میں نہیں ڈالتا۔ جب کوئی آپ کو یہ کہتا نظر آ جائے نا کہ الحمدللہ مجھے آج تک کوئی مشکل پریشانی نہیں آئی، تو سنت رسول یہ ہے کہ اس کے یہاں کھانا بھی نہیں کھاؤ۔ ہاں میں آپ سے بیٹھا ہوں، میری ہر بات ریکارڈ ہوتی ہے، اب تو آج کل تو کوئی آدمی بچ کے کہیں جا ہی نہیں سکتا، ہر بات ریکارڈ۔ سنت رسول کیا ہے، جو آدمی یہ کہے کہ کہیں بھی کبھی آج تک اس کا کوئی نقصان نہیں ہوا، آج تک اس پہ کوئی مشکل نہیں آئی، مصیبت نہیں آئی، تو سنت رسول یہ ہے کہ اس کے یہاں کھانا بھی نہیں کھاؤ، یہ مومن نہیں ہے۔ سمجھے بات، یہ مومن نہیں ہے، یعنی جس پر کوئی مشکل نہ آئے، جس پر کوئی مصیبت نہ آئے، وہ مومن ہے ہی نہیں اللہ کی نظر میں، اللہ کے رسول کی نظر میں۔ مومن کی پہچان ہی یہ ہے پہلی، کہ مومن کو آزمائشوں سے گزارا جاتا ہے، مشکلات سے گزارا جاتا ہے، مصیبتوں میں ڈالا جاتا ہے۔ کیوں؟ مومن کی مثال ہے سونے کی مانند۔ کیسے؟ سونے کی مانند ہے، یعنی آگ میں ڈالنے سے اس کی قیمت کم نہیں ہوتی، بلکہ کندن بن کے نکل جاتا ہے۔ یعنی مشکلات اس کے لیے ایسے ہیں جیسے سونے کو آگ میں ڈال دیا جائے۔ تو جب مومن کو ڈالا جاتا ہے آزمائش میں، تو اور مضبوط اور سخت ہو کے نکلتا ہے۔ نکلتا ہے کہ نہیں نکلتا؟ اب اس میں چاہوں تو ابھی موجودہ دور کی سینکڑوں مثالیں دے سکتا ہوں، مگر ایک جملے میں آپ کے سامنے آ جائے گا۔ یہ بتائیے کہ اتنی لمبی لڑائی کے بعد، اتنی لمبی جنگ کے بعد، شام میں، یمن میں، کون جیتا کون ہارا؟ جھکا سکے؟ جتنی مصیبتیں بڑھتی گئیں، مومنین کی استقامت بھی بڑھتی چلی گئی، کم نہیں ہوئی، گھٹی نہیں، اتنی ہی ثابت قدمی اور استقامت مومن کی بڑھتی گئی، بڑھتی گئی، بڑھتی گئی۔ کیوں؟ وہ پہلے سونا تھے، اللہ نے چاہا کہ امام کے ظہور سے پہلے انہیں کندن بنا دیا جائے. صلوات بھیجیے محمد آل محمد پر. ٹھیک ہے ٹھیک ہے بھیا, ایک صلوات اور بھیج دیجیے. آئیے یہ سورہ عنکبوت ہے جس کی دوسری آیت کی تلاوت کا شرف میں نے حاصل کیا ہے. احسب الناس, کیا لوگوں نے گمان کر لیا, کیا لوگ یہ سمجھ بیٹھے, ائی یقول آمنا, بس یہ کہہ دینا کافی ہے, ائی اترکو, پہلے کہ کیا ان کو چھوڑ دیا جائے گا. احسب الناس ائی اترکو, کیا انہیں چھوڑ دیا جائے گا, یہ گمان کرتے ہیں. کس بات پہ چھوڑ دیا جائے گا, ائی یقول آمنا, بس اتنا کہنے پر چھوڑ دیا جائے گا کہ وہ مومن ہے. آج کل تو یہی سمجھ رہے ہیں نا لوگ کہ مومن ہے بس, فارغ اور کچھ تو کرنا نہیں ہے. قرآن کہہ رہا ہے کہ ایسا تھوڑی ہے, یقول آمنا, بس اتنا کہہ دو گے اور تمہیں چھوڑ دیا جائے گا. وہم لا یفتنون, اور تمہیں آزمائشوں میں نہیں ڈالا جائے گا, انہیں آزمائشوں میں نہیں ڈالا جائے گا. یعنی اصول بتا رہا ہے پروردگار عالم. اور ابھی اور آیات پڑھیں گے, ایک تھوڑی ہے, ایک جگہ تھوڑی ہے کہ ہم کہتے ہیں کہ ایک جگہ آیات تعویل کرے, نہیں, تعویل کرنے والی آیت ہی نہیں ہے, ایسی آیات ہیں آزمائش کی. یعنی اصول ہے, سنت الہی یہ ہے کہ جب کوئی مومن ہونے کا اعلان کرے گا, جب کوئی مومن ہونے کا دعویٰ کرے گا, سنت الہی یہ ہے کہ اسے آزمائش میں ڈالا جائے گا تاکہ قول اور فعل کا تضاد سامنے آ جائے اور یا اتفاق سامنے آ جائے. جو کہہ رہا ہے آزمائش کے میدان میں قول و فعل کے ذریعے سے سب ظاہر ہو جائے گا کہ سچا تھا یا جھوٹا تھا. کہ اچھے انصاف سے بتائیے, اگر جناب سید الشہداء مدینہ نہ چھوڑتے تو پتہ چلتا کوفے والوں کا, پتہ چلتا ہے نا, شور کیے جا رہے تھے, شور کیے جا رہے تھے, مولا آ جائیے, مولا آ جائیے, ہم آپ کے ساتھ ہیں, مولا آ جائیے, ہم آپ کے ساتھ ہیں, شور مچائے جا رہے تھے. تو مولا بھی جانتے کیا ہونا ہے. لیکن اگر نہ جاتے اور بغیر جائے یہ اعلان کر دیتے کہ یہ بے وفا ہے کوفی, تو کوفی کہنے میں ہم بجا نہیں دے کہ بھائی آئے کہاں, آتے تو پتہ چلتا نا, آتے تو ہم ساتھ دیتے, نہیں آئے تو مولا نے کہا اچھا قیامت تک کے لیے تمہیں بے نقاب کر کے چھوڑوں گا. سمجھ میں آیا. اور جو واقعی ثابت قدم تھے, وہ چند ہوں بے شک مٹھی بھر ہوں, وہ نکل آئے نا, اس دور میں بھی کوفے سے نکل کے ادھر آ گئے. تو یہ قاعدہ ہے کہ جب بھی کوئی دعویٰ کرے گا کہ میں مومن ہوں, ان یقول آمنا بہم لا یفتن, کیا گمان کرتا ہے, اسے ہم آزمائش میں نہیں ڈالیں گے. یہ سورہ عنکبوت. اب آئیے, آج پہلے آیات پیش کر دیں چار پانچ آپ کے سامنے. اب آئیے سورہ بقرہ کی 214 آیت, 214. اب بڑوں کو تو سمجھ میں آ گیا, بچوں کو تو اردو کی گنتی بھی نہیں آتی, مصیبت ہی ہے. صلوات بھیجیے محمد آل محمد پر. فخر کی بات نہیں ہے, جہاں جاتا ہوں بچوں کو سمجھاتا ہوں اور بڑوں کو بھی سمجھاتا ہوں, چاہے گھر میں پڑھاؤ اپنے بچوں کو پڑھاؤ. یاد رکھیے ایک بات, جو ان لوگوں نے نہیں سنی میری زبانی وہ یہاں سن لیں, کئی جگہ بتاتا ہوں, کہ یاد رکھیے کہ معارف اہل بیت, یعنی حقائق اہل بیت, معارف اہل بیت کا جتنا بڑا خزانہ اردو میں ہے شاید کسی زبان میں ہو. آپ کہیں گے کیسے جناب, عربی میں ہے, فارسی میں ہے, لیکن اردو کا کمال یہ ہے کہ وہ سارے ترجمے اردو میں ہو گئے اور جو اردو میں لکھا گیا وہ الگ ہے, وہ اضافی ہے. اور آپ کو اور بھی چیزیں بتا دوں کہ جو عزاداری کو تحفے دیے ہیں نا اس زبان نے, آپ کی بر صغیر کی زبان, سب کی زبان ہے, یہ نہ سمجھے کہ زبان و لسانی اس کی بات کر, نہیں, یہ ہماری ہے, ہماری زبان ہی ہے, یہ عزاداری اس میں ہوتی ہے, مجلس اس میں ہوتی ہے. باقی جو بھی جس کی مادری زبان ہے اس سے بھی محبت کرو, یہ بھی ہر جگہ کہتا ہوں. اپنی مادری زبان کو حقیر مت سمجھا کرو, سمجھے. لوگ سمجھتے ہیں کہ جی پنجابی میں گھر میں بات کروں گا بعد لوگ سمجھیں گے, جائے کوئی جائل وائل نہیں ہوتا. یہ کس نے دماغوں میں خناس بٹھا دیا. اپنی زبانوں سے محبت کرنا سیکھو. دنیا میں صرف انہی قوموں نے ترقی کی ہے جنہوں نے اپنے بچوں کو اپنی زبانوں میں پڑھایا ہے. ایک قوم کا نام لے دو, میں چیلنج کر رہا ہوں, چیلنج کر رہا ہوں, بتاؤ ایک قوم. چین, فرانس, کوریا, جاپان, جرمنی, اٹلی, ایران, آج جو یہاں پہنچ گیا کیونکہ کسی اسلامی ملک میں اپنی زبان میں نہیں پڑھایا جاتا, اپنی زبان میں پڑھا پڑھا کے ٹیکنالوجی میں کہاں پہنچ گئے, ٹیکنالوجی میں وہاں پہنچ گئے کہ اب تک وہ ابھی یہی تحقیق کر رہے ہیں کہ آیا کہاں سے تھا, کہاں سے مار کے گیا, شمال سے آیا تھا کہ جنوب سے آیا تھا, مشرق سے آیا تھا کہ مغرب سے آیا تھا. تو یہ دعائیں پڑھ کے نہیں مارا, دعائیں اپنی جگہ, وہ تو کرتے رہتے 24 گھنٹے. سائنس اور ٹیکنالوجی میں آگے بڑھے, علم کے میدان میں آگے بڑھے, اپنی زبان میں پڑھایا تو اپنی زبان میں. ہماری یہاں ویسے 90% فارغ ہو جاتے ہیں میٹرک کے بعد, کیونکہ آگے بیچارے کو انگلش ہی نہیں آتی. غلام ذہنی طور پہ آج تک غلام جس نے انگلش بولا اگلا روب میں آ گیا, بھائی یہ تو بڑا قابل آدمی انگلش بول رہا ہے, بھائی کیا پتہ وہاں پیدا ہوا ہو, और जाहिर हो वहाँ की उसने ओ लेवल ए लेवल में फेल किया हो लेकिन रहा वहाँ पैदा वहाँ रह जब भी उसका वैसे ही अंग्रेज़ों जैसा है, काबिलियत का मियार ये नहीं होता। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। खैर बात कुछ और करें। आयत नंबर 214 ام حسبتم ان تدخلوا الجنه ولما ياتكم مثل الذين خلوا من قبلكم مستهم الباساء والضراء وزلزلوا حتى يقول الرسول والذين امنوا معه متى نصر الله الا ان نصر الله قريب۔ عجیب آیت ہے واقعی۔ آپ یہ نہ سمجھے گا کہ یہ ایک آیت کے لیے عجیب کریں، یہ ساری آیت نہیں، بعض مقامات پہ پروردگار عالم نے خود اپنی آیات کو عجیب بتایا ہے۔ جیسے اصحاب کہف والرقیم کے لیے کیا بتایا، ان اصحاب الکہف والرقیم کانوا من آیاتنا عجبا، یہ ہماری عجیب آیتوں میں سے۔ لہٰذا اس لیے میں نے دلیل دے دی کہ کوئی یہ نہ سوچے کہ یہ کیا کہہ دیا، نہیں آیت کے بارے میں آیت نہیں، کچھ آیات ایسی ہیں کہ جہاں انسان کا ذہن رک جاتا ہے کہ یہ کیا بات ہے۔ ام حسبتم، وہی ما احسب الناس، کیا لوگوں نے یہ گمان کیا، غائب کا صیغہ یا مخاطب، بالکل مخاطب کا صیغہ۔ ام حسبتم، کیا تم نے یہ گمان کر لیا، کیا تم نے یہ گمان کیا، انسانوں سے پروردگار عالم ارشاد فرما رہا ہے، ام حسبتم، کیا تم نے یہ گمان کر لیا، ام حسبتم ان تدخلوا الجنت، کہ تم یوں ہی جنت میں داخل ہو جاؤ گے، یہی سمجھا ہوا ہے لوگوں نے آج کل تو۔ ام حسبتم ان تدخلوا الجنت، کیا تم گمان کرتے ہو کہ تم یوں ہی جنت میں داخل ہو جاؤ گے، ولما یدخل، جبکہ ابھی تک تم پر وہ مصیبتیں آئی ہی نہیں۔ ام حسبتم ان تدخلوا الجنت ولما یاتکم مثل الذین خلوا من قبلکم، جبکہ ابھی تک تم پر وہ مصیبتیں آئی ہی نہیں جو تم سے پہلے والوں پر آئی تھیں، یعنی جو پہلے ایمان لانے والے تھے نا، ان پر تم سے زیادہ مصیبتیں آئی تھیں۔ ابھی ہم مثالیں اب دیں گے سمجھ میں آ جائے گا، ان کا زیادہ سخت امتحان تھا۔ ولما یاتکم مثل الذین خلوا من قبلکم، جو تم سے پہلے گزر گئے، کون سے لوگ گزر گئے، مستم الباسا والضراء وزلزلوا، بیماریوں نے، بلاؤں نے، بھوک نے، زلزلوں نے ہلا ڈالا ان کو، ایسی ایسی مصیبتیں ان کے پر آئیں، حتی یقول الرسول، یہاں تک کہ رسول پکار اٹھے، اور جو ان پر ایمان لائے تھے وہ بھی، حتی یقول الرسول والذین آمنوا معہ، جو ان پر ایمان لائے تھے جو ان کے ساتھ تھے وہ بھی چلا اٹھے اللہ کی بارگاہ میں، متا نصر اللہ، معبود تیری مدد کب آئے گی، یعنی اتنی مصیبتیں، اتنی آزمائشیں پے در پے، ایک کے بعد ایک، ایک کے بعد ایک، ایک ایک ختم نہیں ہوتی، دوسری دوسری ختم نہیں ہوتی، تیسری، مومنین چلا اٹھے، معبود کب تیری مدد آئے گی، متا نصر اللہ۔ اب جواب دیا جا رہا ہے اسی آیت میں، اللہ ان نصر اللہ قریب، گھبراؤ مت، پریشان مت ہو، اللہ کی مدد قریب پہنچنے والی ہے، اللہ کی مدد ان قریب پہنچنے والی ہے۔ قوموں کے امتحان کتنے ہوتے ہیں، 30 سال، 40 سال، 50 سال، اللہ کے بندوں صدیوں پر ہوتے ہیں۔ قوموں کے امتحان کب ہوتے ہیں، کتنے عرصے، صدیوں پر محیط۔ بنی اسرائیل کو 800 سال انتظار کرنا پڑا موسیٰ کا، جناب موسیٰ کا کتنا انتظار کیا، 800 سال، نسل بعد نسل غلامی میں چلے گئے پورے بنی اسرائیل، فرعونیوں نے مار مار کے جو حشر کیا ان کا، لیکن ایک عقیدہ ان کا پکا تھا کہ موسیٰ ضرور آئے گا، ہے نا، ساری مصیبتوں، وہ آزمائشیں کون سی، ولما یاتکم، تم تک نہیں آئیں، یہ احرام ایسے نہیں بنے، یہ بنی اسرائیل کے 150-150 آدمیوں کو بھیڑ بکری اور گدھے کی طرح بنا رکھا جاتا تھا رکو کی حالت میں، اور ان کی پیٹ پر یہ ٹنوں من وزنی پتھر رکھا جاتا تھا، اور اسی میں مر جاتے تھے، سینکڑوں اسی میں مر جاتی، ایسے احرام بنے۔ سمجھ میں آ رہی ہے بات، بنی اسرائیل کے خون کا گارا، جیسے آپ یہ مصیبتیں تم تک آئیں، یہ قرآن کہہ رہے ولما یاتکم مثل الذین خلوا من قبلکم، جو تم سے پہلے گزر گئے نا، ان کے بارے میں سوچو کیسی مصیبتیں آئی ہیں، ابھی تک تم پر وہ مصیبتیں نہیں آئیں۔ مگر اس زمانے کے ایمان والوں کی بات ہو رہی نا، اس زمانے میں ایمان تھا ان کا، جبھی تو اللہ نے فضیلت دی تھی، وانی فضلتکم علی العالمین، ماضی کا صیغہ ہے۔ آج کل بڑے بڑے قابل پیدا ہو گئے، کہ جناب بنی اسرائیل کو فضیلت ہے، قرآن میں دیکھیں نا جگہ جگہ ان کی فضیلت کا ذکر ہے، فضیلت کا ذکر ہے، تو عربی تو پڑھ لیا کر پڑھے، ماضی کا صیغہ آ رہا ہے، جہاں بھی آ رہا ہے ماضی آ رہا ہے، دی تھی فضیلت، دی تھی فضیلت، دی تھی ہے نہیں، اگر یفضلکم ہوتا تب ہوتا کہ تمہیں فضیلت دی ہے، ماضی یاد کرو، وذکروا بنی اسرائیل، یاد کرو اے بنی اسرائیل، ہم نے تم کو، یا بنی اسرائیل اذکروا، یوں ہے، یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم، ہم نے تم پہ نعمت دی تھی، ماضی وَفَضَّلْتُكُمْ اور تمہیں فضیلت بھی تھی. ماضی کا صیغہ استعمال ہو رہا ہے. پس کب تک فضیلت تھی؟ جب تک سبب فضیلت کا پاس رکھا. سبب فضیلت چھوڑا, فضیلت بھی ختم ہو گئی. 800 سال انتظار کیا. اس لیے یہی تو میں آپ کے سامنے اس کرنا چاہ رہا ہوں کہ اللہ کس کو فضیلت دیتا ہے؟ جس کی استقامت زیادہ ہو, جس کا حوصلہ زیادہ ہو. انصاف سے بتائیے کتنا عرصہ ہو گیا انتظار کرتے ہوئے؟ 1150 سال, 1250 سال. یقین جانیے اس عقیدے میں الحمدللہ ہماری قوم ایسی ہے دنیا میں کہیں بھی ہو. ویسے تو سب کہتے ہیں مہدی دور آئیں گے, حضرت 73 فرقے مانتے نہیں مانتے, آئیں گے اور اختلاف اپنی جگہ, لیکن یہ تو مانتے آئیں گے. عیسائی بھی مانتے ہیں حضرت عیسیٰ آئیں گے. لیکن جو عقیدہ آپ کا ہے خدا کی قسم دنیا میں کسی قوم کا ایسا عقیدہ نہیں جو مہدی دورہ پہ آپ کا عقیدہ ہے. تمام تر مصیبتوں میں یہ عقیدہ ڈھارس دیتا ہے کہ کوئی ہے جو ہمارا پشت پناہ ہے, جو ہماری پشت پناہی کر رہا ہے, جو ہماری پشت پر. ورنہ ایسے ایسا زمانہ بھی آیا کہ لوگ یہ تک سوچنے میں مجبور ہو گئے تھے کہ اب ختم, اب کیا ہوگا, آگے کیا ہوگا. یہ بلائیں تو بڑھتی چلی آ رہی ہیں, پھر امام کا خط یاد دلاتے تھے ہم انہی ممبروں سے لوگوں سے کہ گھبراتے کیوں ہو, تمہیں معلوم ہی نہیں امام نے وعدہ کہ امام کا وعدہ ہے. توقعات امام زمانہ میں جو مختلف علماء کو لکھی, خاص طور پہ مفید کو جو خود اتائے ہیں, تو ان میں کیا لکھا مولا نے, ہمارے مولا نے لکھ کے دیا, شیعوں کو سلام کہنا. ایک تو اپنی فضیلت دیکھو کہ امام زمانہ تمہیں سلام بھیج رہا ہے. آدمی صرف اس بات پہ اپنی زندگی بدل سکتا ہے کتنا سوچ لے کہ امام وہ ہے آپ کو یاد رکھتا ہے. آپ تو شاید دن میں بھول بھی جاتے ہیں, کتنی بار بھول جاتے ہوں گے, مجلس میں یاد آ گئے, نماز کے بعد یاد آ گئے, زیارت کے وقت یاد آ گئے. امام کسی بھی وقت اپنی ماننے چاہنے والوں سے غافل, ایک لمحے کے لیے بھی غافل نہیں. فرمائے جاؤ ہمارے شیعوں سے سلام کہنا اور بتا دینا کہ ہم ان کی دیکھ بھال کر رہے ہیں. اگر ہم ان کی دیکھ بھال نہ کر رہے ہوتے, اگر ہم تمہاری حفاظت نہ کر رہے ہوتے, تو یہ بلائیں تم کو روند کے گزر چکی ہوتی. اور پھر اس کے بعد ایک خط میں فرماتے ہیں کہ تمہیں معلوم ہی نہیں ہوتا کتنی بلاؤں کو تو تم جانتے ہی نہیں ہو جو ہم ٹال دیتے ہیں تم پر پہنچنے سے پہلے ہٹا دیتے ہیں. کیوں؟ امام پردے میں ہے نا, وہ جو کر رہا ہے مجھے کیا معلوم. تو لہذا شیعوں کا سب سے بڑا مضبوط عقیدہ جو زندہ رکھتا ہے انہیں دنیا میں وہ کیا ہے؟ حوصلہ جو دیتا ہے کہ ہے کوئی جو حفاظت کر رہا ہے, جو ہمارا سالار ہے, جو ہمارا سردار ہے, دیکھ رہا ہے. ہمارے ہمیں نہیں دیکھ رہا, ہمارے دلوں کو بھی دیکھ رہا ہے. سمجھ میں آ رہی ہے بات؟ تو مصیبتوں سے نہیں گھبرانا, فکر مند ہونا یہ مومن کی علامت ہے. فکر مند ہونا مومن کی علامت ہے. اپنے حالات سے, اپنی قوم سے فکر مند رہے, شیعوں کے حالات کے لیے فکر کرے, یہ کیا ہے؟ یہ علامت ہے. لیکن پریشان ہونا, گھبرانا, ڈر جانا, یہ مومن کی علامت نہیں ہے. کیوں؟ کتنے ہی مشکل حالات آ جائیں, اس بات پہ یقین رکھو کہ جتنی مشکلات بڑھ رہی ہیں نا, امام کے آنے کا زمانہ قریب ہوتا چلا جا رہا ہے. جتنی مصیبتیں پڑ رہی ہیں, جتنے حالات خراب ہو رہے ہیں, جتنا انتشار بڑھ رہا ہے, جتنا اختلاف بڑھ رہا ہے, مت ڈرو, مت گھبراؤ. کہیں بھی جائیں گے یہ, جب وہ آواز دے گا سب کھچ کے اپنے محور پہ آ جائے گا, اپنے مسلمان پہ, محمد آل محمد پر. سمجھ آ رہی ہے بات؟ آئیے تیسری آیت, وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ. یہ تو آپ سنتے رہتے ہیں سارا سال. ضرور بے ضرور تمہیں آزمائش میں ڈالیں گے. وَلَنَبْلُوَنَّكُمْ, تاکید پر تاکید ہے, ایک تاکید نہیں ہے, دو تین تاکیدیں اس میں. وَلَنَبْلُوَنَّكُمْ, ضرور بھی ضرور, یعنی اس کے سوا کچھ نہیں ہے کہ تمہیں آزمائش میں نہ ڈالا جائے, تمہیں آزمائش میں ضرور ڈالا جائے گا. وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَالثَّمَرَاتِ. خوف مسلط کر دیں گے, بھوک مسلط کر دیں گے, یعنی معاشی پریشانی, دشمن تم پہ مسلط ہو جائے گا, قتل و غارت گری شروع ہو جائے گی, تمہارے بچوں کو مارے گا, تمہارے بڑوں کو مارے گا. یہ آیت کہہ رہی ہے بھائی, انفس و ثمرات, تمہارا میوہ قلبی, تمہاری اولاد سے تمہارا امتحان لیا جائے گا، تمہارے نفوس میں کمی واقع کر کے تمہارا امتحان لیا جائے گا، اور اے حبیب وبشر الصابرین، ان تمام امتحانات کی منزلوں میں صبر کرنے والوں کو خوشخبری دے دیجئے، وبشر نا کیا ہے، خوشخبری دیجئے، وبشر الصابرین، پروردگار عالم خوشخبری دینا، بیٹا ہاتھ تھک جائے گا نیچے کر دے شاباش، وہ بنا رہے ہیں اسے لے لینا، سلوات بھیجیے محمد آل محمد پر، میں ڈسٹرب ہوتا ہوں بیٹا، ڈسٹرب ہوتا ہوں، میں ڈسٹرب ہو جاتا ہوں، سلوات بھیجیے محمد آل محمد پر، سمجھ میں آئی بات، اللہ اکبر، ایک سلوات اور عنایت فرما دیجیے، آئیے بات کو آگے بڑھائیں، مبشر الصابرین، صبر کرنے والوں کو اللہ بشارت دے رہا ہے، خوشخبری دے دیجیے، اب دیکھیے انعامات کیا کیا ملیں گے، مبشر الصابرین الذین اذا اصابتهم مصیبہ، بتا دیا جب بھی ان پر مصیبت آتی ہے، اب دیکھیں پتہ چل جائے گا آزمائش والے کا، کہ جس پر آزمائش میں آتا ہے نا، آپ اکثر زبانوں پہ دیکھیں گے جب ان پہ کوئی مشکل آتی ہے، کوئی ان کے پاس جاتا ہے، وہ کہتے ہیں الحمدللہ، جو اللہ کی مرضی ہے نا، کہتے ہیں نا، فرق بتا رہا ہوں، اور جس کو یہ خوشخبری نہیں ہے پتہ چل جاتا ہے، اس کا کیا عالم ہوتا ہے، چلا رہا ہوتا ہے، میرے ساتھ کیوں ہوا، اللہ نے میری کیوں نہیں سنی، مولا نے میری کیوں نہیں سنی، چار بار کربلا گیا نہیں سنی، شاید اسی لیے نہیں سنی کہ تو بے صبرا ہے، تاکہ تیرے اندر کا بے صبراپن واپس آ جائے، باہر نکل کے آ جائے، خانہ کعبہ گیا نہیں سنی اللہ میاں نے، مدینہ گیا نہیں سنی اللہ میاں نے، نجف گیا نہیں سنی اللہ میاں نے، کربلا گیا نہیں سنی اللہ میاں نے، جس کے پاس تو کربلا گیا نا، کائنات میں سب سے بڑی مصیبتیں اسی نے اٹھائی ہیں، اتنا نہیں سوچا کبھی تو نے، سوچا، اور جو سوچتے ہیں وہ جانتے ہیں، کہاں آیا ہوں، اس کے پاس آیا ہوں کہ جس کے کائنات میں اس سے بڑے کسی نے مصیبت اگر کسی اور نے اٹھائی ہوتی تو اس کا اتنا ذکر ہوتا نہیں ہے نا، کسی کا اتنا ذکر، اس کا کہا جا رہا ہے، یہ تو سوچ لے، جن کا روزوں پہ جا رہا ہوں انہوں نے خود کتنی مصیبتیں اٹھائی ہیں، اس کے باوجود یہ مصیبتیں اٹھانے والے دیتے ہیں، لیکن بے صبرپن کہے کا، تمہیں کیا معلوم کہ تمہاری حاجت میں ممکن ہے دوسرے کا کسی کا نقصان چھپا ہوا، مومن کا بیچارے کا، اس لیے تمہیں نہیں مل رہی، کیا پتا تمہارا اپنا نقصان چھپا ہوا کہ جو دعا مانگ رہے ہو اس کا نتیجہ یہ اچھا نہ ہو تمہارے لیے، تو سمجھ لیا کرو کہ اگر وہاں بھی نہیں مل رہا تو تمہاری بہتری ہے، سمجھ میں آ رہی ہے بات، تمہاری ہی بہتری ہے، ورنہ وہ دینے میں کوئی، وہ سخی ہیں، کریموں کے دربار ہیں، وہ جواد لوگوں کے ہیں، جواد بھی سخی، جواد کے بارے میں وہ ان کے دربار ہیں بھائی، وہاں کوئی کمی نہیں ہے، اب آئیے وبشر الصابرین الذین اذا اصابتهم مصیبہ، صابرین کی صفت کیا ہے، پہچان کیا ہے، الذین اذا اصابتهم مصیبہ، جب بھی ان پہ مصیبت آئے گی، جب یہ مشکلات میں گھریں گے، قالوا انا للہ وانا الیہ، ابھی مجھے اس سے آگے لے کے جانا ہے، یہ آیت تو ماشاءاللہ خدا کا شکر ان آیات میں سے جو ہمارے مومنین کے بچے کو یاد رہتی ہے زبان پہ، اور یاد رہنی بھی چاہیے آیات، سینہ روشن رہتا ہے، آیات الہی یاد ہوں تو سینہ منور ہوتا ہے، سینے میں نور ہوتا ہے قرآن کا، صلوات بھیجیے محمد آل محمد پر، آئیے الذین اذا اصابتهم مصیبہ قالوا انا للہ وانا الیہ راج ہے، ہم اللہ کی طرف سے پلٹ کر چل جائیں گے، کوئی بات نہیں، اچھے دن نہیں رہے، یہ بھی نہیں رہیں گے، سنتے ہیں نا لوگوں سے، کوئی بات نہیں، تلک الایام نداولھا بین الناس، یہ تو روز و شب کی گردشیں ہیں جن کو اللہ لوگوں کے درمیان میں ایسے ہی الٹ پہ کیا کرتا ہے، اچھے برے دن، دن رات، تلک الایام نداولھا بین الناس، یہ تو لوگوں پر آتے رہتے ہیں اچھے برے دن، یہ سنت الہی ہے، ایسے ہی ہے نا، سنت الہی ہے بھائی، اسے کہہ کر گھبرانا، اب آئیے جو میں نے بات کہی کہ جب مصیبت دیتا ہے مومن کو، خاص طور پہ یاد رکھو، مومن کو جب بھی مصیبت دے گا منصب بڑھانے کے لیے دے گا، چاہتا ہے کچھ لوگوں کو کہ ان کو خاص منصب دیا جائے، تو ابھی دنیاوی، ابھی عام لوگوں کی مثال بھی دوں گا، لیکن شروع کروں گا انبیاء سے، ٹھیک ہے، اسی سورہ بقرہ کی پھر ایک مثال لے لیجئے، اور یہ آیت بھی ماشاءاللہ یاد ہوگی سب کو، وَإِذِ ابْتَلَى إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَتَمَّهُنَّ قَالَ إِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامًا قَالَ وَمِن ذُرِّيَّتِي قَالَ لَا يَنَالُ عَهْدِي الظَّالِمِينَ، 124वीं आयत सूरह बकरा के है ना, सुनते रहते हैं। और याद कीजिए हबीब, जब हमने इब्राहिम को आजमाया, वैजिब तला मुबतला किया, यानी मुसीबतों में आजमाइशों में से, आजमाइशों के जरिए, इम्तिहानात के जरिए से आजमाया, वजिब तला इब्राहिमा रब उबे कलेमात, इन चंद आजमाइशों के जरिए से इम्तिहान लिया, मुबतला कर दिया चंद चीजों में इब्राहिम को, फातम्मा हुन्ना, इब्राहिम पूरे उतरे। इब्राहिम अच्छा क्यों उतरे ये भी अभी बता दूंगा अभी आपको, तो आपकी खामोशी टूट जाएगी इंशाल्लाह। ये बता देंगे क्यों उतरे थे वो पूरे, फतम्मा हुन्ना, तमाम किया, तमाम कलेमात को पूरा किया, यानी अल्लाह जो भी आजमाइश ने पूरी की, फतम्मा हुन्ना, जब सारी आजमाइश में पूरे होते तो अब अल्लाह मनसब बढ़ा रहा है। भाई मैं नहीं जानता, मैं कह रही तो कुरान कह रहा है, नस्से कुरानी पे तो कोई मुझसे बहस नहीं कर सकता ना, ना आप ना किसी और फिरके का आदमी, ना मकतब का आदमी, कोई बहस नहीं कर सकता। वाइजिब तला इब्राहिम रब्बो बे कलिमात इन फतम्मा हुन्ना काला इन्नी जायलो का लिन्नासे इमामा। जनाब इब्राहिम ने इम्तिहान कब दिए, जब रसूल है ना, नबी है ना, अब होना क्या चाहिए था, मनसब बढ़ता तो कुछ और होता। ये सुनते रहते हैं आप ये बातें जो मैं कर रहा हूं, लेकिन मुझे आगे बढ़ाना है, एक मंजिल जो मैंने कहा कि वहां तक पहुंचाना है, कैसा क्यों हुआ, पूरा हुआ, जब पूरा उतरे तमाम में तो क्या इरशाद फरमाया, काला इन्नी जालुक लिन्नास इमामा, ऐ इब्राहिम क्योंकि तमाम आजमाइशों में आप पूरे उतरे, लिहाजा अब मैं आपको लोगों का इमाम बनाने जा रहा हूं। लोगों का, इसका मतलब यह हुआ कि यह वो खास इमामत है कि जो हर नबी को भी नहीं मिलती जब तक इम्तिहानात ना ले लिए जाए। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। समझ में आ गई बात, यानी वो को खास इम्तिहान है कि जब तक ये इमामत, वो खास मनसब है, खास इमामत, एक आम इमामत है। आम इमामत क्या है भाई, इमाम साहब मस्जिद के जो पेश इमाम है उनको भी क्या कहते हैं, इमाम साहब कहते हैं। तो लफ्जों में झगड़ा ना क्या करो, फला को इमाम कह दिया, फला को इमाम कह दिया, गली में मस्जिद में, परवरदिगार उनकी तौफीकात में इजाफा करे। मैं कोई डिग्रेड थोड़ी कर रहा हूँ, जिन्होंने मस्जिदों को आबाद रखा है, परवरदिगार उन उलमा को हमेशा आबाद रखे। ये बहुत बड़ा काम होता है। अल्लाह के बंदो, जाओ गांव देहातों में जाके देखो, जो बेचारा मौलवी नमाज पढ़ा रहा है, आपसे मजाक उड़ाते हैं लोग उसका, इसको आता जाता कुछ नहीं है, नहीं अरे ये तो थोड़ा सा 2 साल का पढ़ा हुआ है, 2 साल पढ़ा हुआ है ना, अगर वो ना हो तो वहाँ नमाज जनाजा पढ़ाने वाला भी कोई नहीं है, हौसलों कफन देने वाला भी कोई नहीं है। हाँ ये याद रखना, ये इन बेचारे पेश इमामों की खिदमात सबसे ज़्यादा होती हैं, जो गांव देहातों में दूर उफ्तादा इलाकों में जाके मस्जिदों को आबाद करते हैं, खिदमत करते हैं, उनके बच्चों को जो सिपारा पढ़ाते हैं ना, या यूनिवर्सिटियों में पढ़ाने वालों से ज़्यादा उनका मर्तबा है, दर्जा है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। तो है ना इमाम तो है ना, नहीं वो मैंने एक जगह, मुझे गुस्सा आ गया था क्योंकि शहर से 2-4 लोग गए थे मेरे साथ ही थे, तो वो उन्हीं ने सवाल जवाब ऐसे शुरू कर दिए जैसे खुद बड़े आयतुल्ला हैं, उस मौलवी से। मैंने कहा आराम से बैठो यार, क्या हो गया, ना आपसे मैं यहाँ पैसा लेने आया हूँ, ना चंदा मांगने, कुछ नहीं करने, मैं आपको बताने आया हूँ कि बेचारा बैठा हुआ है ना, ये 3 साल पढ़ गया है बेशक, लेकिन ये ना हो तो नमाज जनाजा शिया की पढ़ाने वाला कोई नहीं है, उसको कफन देने वाला कोई नहीं है, ईद पढ़ाने वाला कोई नहीं है, जुमा पढ़ाने वाला कोई नहीं है, निकाह पढ़ाने वाला कोई नहीं है। समझ में आ गई बात, इतने रहो जितने हो, ज़्यादा बातें करनी तो हमसे करो, इसे बेचारे से क्या पूछो, इसका इम्तिहान ले रहे हो सिर्फ इसलिए कि 500 रुपये हाथ में रख दोगे। मुझे तो गुस्सा है, मेरे तो दिमाग ऐसे ही है, फिर तो सुना दी मैंने देर पर, मैंने कहा होश में रहो, अपने अपनी औकात में रहो, ये जो कि तुम्हारी दौलत वौलत होगी ना, ये सब इस समय पता नहीं कहाँ जाओगे, मुझे नहीं पता। इस बेचारे का जो यहाँ गांव देहात में बैठ के खिदमत कर रहा है, बजाय इसकी हौसला अफजाई करो, अपनी काबिलियत झाड़ रहे हो, क्योंकि तुम शहरों में, तुम्हें शहरों में पढ़ने के लिखने के सबके मौके हासिल हैं, वो बेचारा गांव देहात में अपनी जिम्मेदारियां पूरी कर रहा है, कितनी बड़ी बात है कि नहीं है। तो उसको भी क्या कहते हैं, इमाम कहते हैं ना, क्या कहते हैं, इमाम साहब आ रहे हैं, हैं अच्छा आप कोई नहीं टोकता, मैं अभी इमाम कह दिया, अल्लाह तौबा अल्लाह तौबा, भाई पेश इमाम को नहीं कहते, मालूम है कि अगर खाली इमाम भी कहा तो लोग समझ गए कि पेश इमाम है, जरूरत नहीं, फिर तबादुर हो रहा है ना जहन में, जैसे मैंने कभी इमाम साहब आ रहे हैं, जरा रास्ता दे दीजिए, तो सब समझ गए कि पेश इमाम आ रहा है, ये कौन समझेगा कि जनाब माज अल्लाह इमाम अलैह सलाम आ रहे हैं, सब समझ गए भाई इमाम साहब का क्या मतलब है। इसी तरह लफ्ज में झगड़ा नहीं करते, जब कहा जाएगा मासूम इमाम तो क्या कहा जाएगा साथ में, अलैह सलातो व सलाम। इसीलिए अरबों में जब हर जगह कायदा है, वो अपने बड़े रहनुमा को आज भी इमाम कहते हैं, क्या कहते हैं, इमाम अल खुई, इमाम मूसा सदर, इमाम बाकरु सदर, हमारे यहाँ भी उनके भी अहले सुन्नत हो, उनके जो भी बड़ा आलिम गुजरेगा उसे क्या कहते हैं, लेकिन मालूम है कि भाई इस इमाम से मुराद वो मासूम इमाम नहीं है, पेशवा है, रहनुमा है, वो नहीं है। क्योंकि जब उसका नाम लेगा तो क्या कहेगा, इमाम अलैहि सलातो व सलाम, ताकि फर्क हो जाए कि ये वो है जिसके साथ सलवात व सलाम कहा जाता है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। आइए अब इम्तिहान पे उतरिए। मनसब दिया गया क्यों, इम्तिहान में कैसे पूरे उतरे, कौन कौन से इम्तिहान दिए भाई। 13 साल की उम्र में फिर नमरूद से मुकाबला शुरू हुआ है। ये एक दिन का वाकया नहीं है, ये ना समझिएगा कि एक दिन में खत्म हो गया वाकया कि वो आए और यूं हुआ और उन्होंने वो सब शहर से बाहर चले गए, नहीं, कई सालों का। क्यों, उसी दौरान तो शादी हुई है ना, जब निकाले गए हैं तो जोजा साथ है ना, जनाब सारा सलामुल्लाह अलैहा साथ थी कि नहीं थी, तो कितना वक्त लगा, को 12-13 साल में सब कुछ थोड़ी हो गया। यानी बरसों पर मुहित है मुबारजा, बरसों दलीलें देते रहे, बरसों लड़ते रहे, यहां तक के जवान हुए, यहां तक के शादी हुई यानी अक्द हुआ, उसके बाद मामला आगे बढ़े, फिर जाके जनाब ये हुआ कि वो छुट्टियां मनाने ईद की जो उनकी होती थी, ईद चले गए शहर के बाहर। इब्राहिम ने कहा मेरी बीमार हूं, बीमार तो थे भाई, इन लोगों के दरमियान रह के सेहतमंद कौन रहेगा, नमरूद और उसके साथियों के दरमियान में रह के सेहतमंद कौन रहेगा, लिहाजा हर वक्त बीमार रहते थे, कल्बी तौर पर तो बीमार थे ना, यानी रूह आपकी मरीज थी। ज्यादा गलत बयानी नहीं करता मासूम, रूह मरीज है इमाम की, मासूम की, पैगंबर की। चले गए बाहर, अब आए, कुल्हाड़ा भी है और रस्सी भी है और खाना भी है, पहले के सामने रखा, खा खा, खुदा है ना, खा, वो कहां से खाएगा। अच्छा, इससे पहले भी बड़े बड़े काम किए थे जनाब इब्राहिम ने, आजर चचा बुध बनाता था ना, आजर की आजरी आज तक मशहूर है, शायर और अदीब जब मिसाल देते हैं तो आजर से मिसाल देते हैं, हैं? इकबाल ने भी मिसाल दी ना, ये बुतान असर हाजिर ये बने हैं मदरसे में, ना अदाए काफिराना ना तराश आजराना, यानी ये तो ये मदरसे में बनने वाले बुत तो ऐसे भी नहीं हैं कि अगर इनमें वही अदाए काफिराना या तराश आजराना होती तो जब भी हम इनके पीछे चले जाते ना, तो वो भी नहीं है, यानी ऐसा बुत भी नहीं है कि इतना हसीन तो तराशते कि जिसके सामने सर झुकाने में तो मज़ा आता। तो ये इकबाल ने भी मिसाल किसकी दी, तराश आजराना, आजर की मिसाल दी। तो ऐसे हसीन बुत बनाता था, कारोबार था भाई, मईशत उसकी उसी पर चल रही थी, उसको भी मालूम है बुत मट्टी का, लेकिन इतने हसीन बनाता था, इसका कारोबार चल रहा था। और जनाब इब्राहिम कहते चलो मैं भतीजे तुम भी जाके बेचो, तो जनाब इब्राहिम ने भी गले में रस्सा डाला बाजार में, कहते आ जाओ भाई किसको लेना ले लो, ना ये बोलता है ना कुछ करता है ना खाता है ना पीता, देखो मैं इसको थप्पड़ मार रहा हूँ। लोग पहुंच गए आजर के बाद, कहना भाई ये खुदाओं की तोहिन कर रहा है, गले में रस्सी डाल के घसीट रहा है, तो ऐसे खुदा बनाते क्यों हो जिनकी बेइज्जतियां हो, क्यों बनाते हो ऐसे, ऐसे सनम क्यों बनाते हो, कभी चलते फिरते सनम कभी मट्टी के सनम बनाते क्यों ऐसे कि जिनको ऐसे घसीटना पड़े, घसीटते रहते हो। खैर, तो जरा वो चचा ने कहा नहीं भाई कल से नहीं जाएगा, ये क्या कर रहे हो तुम, कहा भाई मेरी तो समझ में यही आया और क्या करें, कुछ करता तो है नहीं ये, उनका मेरा कारोबार है तू कर क्या रहा है। यानी लोगों का मजहब नहीं होता, कारोबार होता है। समझ में आ रही है बात, कारोबार, इब्राहिम ने कारोबार खतरे में डाल दिया उनका, ये कर क्या रहा भाई, पूरी मार्केट फेल हो जाएगी। वो जो एक दूसरे से मुकाबला था ना कि किसके बुत ज्यादा बिकेंगे, वो सब मुत्तहिद हो गए, क्या बन गया, अलायंस, इत्तेहाद बन गया सबका। इब्राहिम के खिलाफ कहा भाई अब आपस में मिलने का वक्त आ गया, सारे चोरों के मिलने का वक्त आ गया। जनाब इब्राहिम के जमाने की बात कर रहा हूं भाई, आप कहीं और ना पहुंच जाना, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। हाँ, मैं जनाब इब्राहिम के जमाने की बात कर रहा हूँ, कोई आप कहीं और जाके फेरी मिसाल को, और मुझे भी फंसवा दे खा मखा में शरीफ आदमी को, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। हाँ, ये सारे सनम फरोश किसी ने मट्टी के बनाए हुए थे, किसी ने चलते फिरते बुत बनाए थे, इनकी पूजा करते, इन चलते फिरते बुतों की पूजा करने वाले लोग, ये सारे चोर डकैत इकट्ठे हो गए, सारे स्मगलर, सब चोर, सब लुटेरे एक जगह इकट्ठा हो गए क्या? हालांकि सब एक दूसरे के दुश्मन थे कि नहीं थे बताओ? थे ना, थे कि नहीं थे मुखालिफ? जनाब इब्राहिम के जमाने की बात कर रहा हूं। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। सब एक दूसरे के दुश्मन, एक दूसरे के मुखालिफ, एक दूसरे को चोर कहने वाले। कहते थे, उनकी बात कर रहा हूं मार्केट की उनकी, क्यों क्या कहते थे? ये महंगा देता है, कहते ये महंगा देता है, ये बेईमानी करता है, ये बेईमानी। खुद ही तो सारे एक दूसरे को बेईमान कहते थे। जब इब्राहिम निकले ये सारे बेईमान इकट्ठे हो गए कि देखो बचत इसी में है कि सारे एक हो जाओ, वरना इब्राहिम सबको खा जाएगा। अब ये कभी कभी होता है तारीख में, ये ना समझना कि मैं आज किसी की हिमायत या किसी की मुखालिफत कर रहा हूं, नहीं ऐसा नहीं। ये आदमी ऐसा है ही नहीं। आज भी अल्हम्दुलिल्लाह खुदा का शुक्र है बहुत सारी जगहों को इसीलिए छोड़ दिया कि मैं इन चक्करों में अपने आप को ये गंदी सियासत में नहीं डालता। ये क्या है? मकरूह सियासत। बनी उमैया बनी अब्बास की लड़ाई में कभी अपने आप को बीच में ना डालो। इस वक्त भी कुछ ऐसे ही है। मेरे बहुत सारे दोस्तों ने जब मेरी राय मालूम करने की कोशिश की, मैंने कहा भाई मैं बड़ा नाची सा छोटा सा तालिब इल्म हूँ, लेकिन मैं इतना जानता हूँ कि ये लड़ाई बनी उमैया बनी अब्बास की है, इससे हमारा कोई ताल्लुक है नहीं। समझ गए? इससे हमारा कोई ताल्लुक है नहीं, क्योंकि कोई बनी उमैया है, कोई बनी अब्बास है, कुछ नहीं पता कि यही बनी अब्बास जो आज हमारी हिमायत का दम भर रहे हैं, कल हमारे बड़े दुश्मनों के साथ मिलके क्या करेंगे भाई? बल्कि आज भी हमारे दुश्मनों के साथ ही मिले हुए, वैसे तो मिले हुए ना। फिर आइए, कैसे हमारा जमीर गवारा करेगा कि बनी उमैया के मुकाबले में बनी अब्बास का साथ दे दे? कभी भी नहीं देंगे, हम जैसे लोग तो नहीं देंगे, चाहे अकेले खड़े रहे। हमने तो जिंदगी में यही सीखा है अपनी कि अगर समझते हो हक पर हो तो खड़े रहो, चाहे अकेले हो। कोई साथ ना दे, कोई आवाज में आवाज ना मिला ना मिलाए, लेकिन हाँ पैगाम पहुंचाते रहते हैं हर जगह। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। तो समझ में आ गया? होता है ना ऐसा, होता है ना तारीख में। तो ये जनाब इब्राहिम का वाकया कितनी बड़ी मिसाल, सब इकट्ठे हो गए। अब इनका सबसे बड़ा गॉड फादर नमरूद सबकी सरपरस्ती करता था ना, सबके उसी की सरपरस्ती में सारे कारोबार चलते थे और सब उसको टैक्स देते थे, उसकी इबादत करते थे। भाई ये सबसे बड़ा बुत तो यही है, ये हमारा रब है, ये क्या है? ये हमारा रब है, ये सुपर ताकत है, इसकी इबादत करो। तो समझ गए ना आप कि ठेकेदारी का निजाम कहां तक जाता है? सुपर ताकतों तक पहुंच जाता है। जैसे निचले वाले सब ऊपर टैक्स पहुंचा रहे होते सारे के सारे, इन सब का गठजोड़ हो गया किसके खिलाफ? इब्राहिम के खिलाफ। ये क्या हो रहा है भाई? यहां तक के चचा, सगा चचा दुश्मन हो गया जान का। मफादात अल मुल्क अकीम, हुकूमत बांझ होती है, कोई रिश्ता नहीं होता। ऐसे ही है ना, बहन भाई को मरवा देती है, भाई बहन को मरवा देता है, भाई भाई को मरवा देता है, बाप बेटे को, बेटा बाप को। पूरी तारीख पढ़ लेना, यही है। कोई नहीं देखता इख्तदार के आगे, ना बेटे को देखता है, ना बेटा बाप को देखता है, ना बहन भाई को, ना भाई बहन को। इख्तदार बांझ है, अल मुल्क अकीम, अकीम यानी बांझ, बांझ इसका कोई रिश्ता, इख्तदार का कोई रिश्ता नहीं होता। इख्तदार के रास्ते में जो रिश्ता भी आ जाए वो भी साफ करो, कुछ नहीं पता भी आगे क्या होने वाला है। आपके सामने इंशाल्लाह मेरी मिसालों की हकीकतें आ जाएंगी। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। इब्राहिम अलायंस बन गया, अलायंस इब्राहिम के खिलाफ, और नमरूद उनका सबसे बड़ा चैंपियन, उसकी सरपरदी में ये क्या हुआ भाई? रखा खाना, खा खा, निकाह दिए कुल्हाड़ा टुकड़े किए, दूसरे के सामने खा वरना तेरा भी ये हश्र करता हूं। सबको तोड़ ताड़ के सबसे बड़े को छोड़ दिया, उसको कुछ भी नहीं कहा। वो जो रस्सा लाए थे बड़े प्यार से उसके गले में डाला, कुल्हाड़ा वहां रखा, घर जाके आराम से सो गए। अब जब शहर वाले सारे आए, अपने मंदिर में घुसे, महाबिद में घुसे, देखो अरे भाई ये क्या हुआ, इतने कीमती कीमती बुत हमारे। ताजिर वैसे परेशान हो गया कि ये क्या हुआ, ये इतने मेरे सब महंगे बुत तारे तोड़ दिए। और फिर चढ़ावे चढ़ते थे, देखा चढ़ावे महफूज है, लोगों ने पहले जाके बुत को छोड़ा, डब्बे को देखा। जल्दी जल्दी जिस जिसका बुत था उसने अपना अपना डब्बा उठाया, उन्होंने कहा माल तो बचाओ, ये तो बाद की बात है, बुत किसने तोड़ा? देखा नहीं माल वैसे का वैसा पड़ा है, माल को किसी ने हाथ नहीं लगाया, खाली बुत तोड़ के उन्होंने ठंडी सांस ली, इतमान, बल्कि ठंडी नहीं बल्कि इतमान की सांस ली, माल बच गया, माल को कुछ नहीं हुआ। सबने अपने चढ़ावे उड़ावे उठाए, पहले बोरियां भर ली, उसका आया किसने तो हमारे खुदाओं को, पूरा शहर जमा हो गया, कहे एक ही है, एक ही है, हमारे खुदाओं का दुश्मन और हमारे बुतों का दुश्मन, या यूं कहिए हमारे कारोबार का दुश्मन, हमारी दुकानों का दुश्मन, वो जो हमने लोगों को चक्करबाजियां दी हुई हैं उन सबका दुश्मन एक ही है, इसको पकड़ो। पकड़ लिया इब्राहिम, नमरूद के दरबार में ले गए, अब झूठ तो नहीं बोलेगा पैगंबर, कहा कि भाई वो ये किसने किया शहर में, तुम थे अकेले, कहा ये बड़े से पूछो, कहा इससे पूछो, ये बताएगा, कहा ये कैसे बताएगा, कहा क्यों नहीं बताएगा, तुम्हारा खुदा है, पूछो ना इससे, बताओगा, पूछो इससे, बताएगा जिसने किया, जिसने भी किया ये बता देगा, ये बड़ा है इसने किया होगा, पूछो इससे। अब जनाब एक मसला हो गया, कहा कि नहीं भाई अब क्या इलाज किया जाए, मुकदमा चला अपनी बनाई हुई अदालत में, अपने ही रखे हुए जजों ने, इब्राहिम के जमाने की बात कर रहा हूँ, नमरूद के, हाँ आज नहीं समझिएगा, सलवात भेजिए मोहम्मद आले मोहम्मद का, क्या किया अपनी बनाई हुई अदालत, अपने अपॉइंट किए हुए जज, अपने नौकर जज, अपने दस्तरखानों पे जिनको खिलाया पिलाया पाल पोस के मुस्टंडा बनाया, वो सारे जज नमरूद की जबानी की बात कर रहा हूँ, फिर आप कहीं और चले जाएं खामा खामे, वो मैं जिम्मेदार थोड़ी हूँ, आप कहीं भी चले जाएं, आपका जहन है, मैं कौन सा उसे पहरे लगा रहा हूँ, जहाँ मर्जी जाना है जाओ, मैं तो अपनी बात कर रहा हूँ कि क्या किया नमरूद ने, अपने अपॉइंटेड जज, अपनी अदालत मुकदमा चलाओ भाई, जानते हो ना क्या सजा देनी है, हाँ भाई बिल्कुल पता है, छोड़ना है या सजा देनी, किसको छोड़ना है किसको, छुट्टी का दिन भी हो तो परवाह ना करना, आर्डर नमरूद का है ना, गॉड फादर का आर्डर है भाई, अब जो भी नाम दे दीजिए आप, वो भी तो अंदाता ही कहता था ना, अपने आप को दाता कहता था, बल्कि रब कहता था, सिसिलियन माफिया का गॉड फादर था वो उस जमाने की, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, आइए वो जनाब गॉड फादर यहाँ बैठा हुआ है, लगा दी अदालत चलाओ मुकदमा मेरे सामने, किसकी मजाल है, खिलाफ गवाही देगा, सबने कहा यही है यही है, हमारे दीन का दुश्मन, तो फिर ऐसे आदमी की क्या सजा है, हमारे कानून में, हमारे कानून में सजा ये है कि ऐसे आदमी को जला दो आग में। खुश हो गया गॉड फादर नमरूद, खुश हो गया, बात ठीक है, जला लकड़ियां जलाओ। और आपको एक जगह और निशानी बता दूं, कहते हैं वल्लाहु आलम बिस्सवाब, मैं 100% नहीं कह सकता, लेकिन जब आप नजफ से करबला जाते हैं ना, तो दरमियान में लेफ्ट हैंड पे एक जगह अंदर जाती है जाके, यहाँ वो जगह है जहाँ वो अलाव बनाए, क्योंकि वही जगह है ना, नए बाबुल और नए नवा, वहीं की बात है ना ये, वहीं से तो जदबदर किया गया था, इसी जगह थी बाबुल की जो तहजीब है, वही तहजीब है जहाँ जनाब इब्राहिम और नमरूद वगैरह ये सब थे, यही बाबुल की तहजीब है, यही नए नवा करबला का जो इलाका है बाबुल, ये सारा वही है, बाबुल कहलाता था उस जमाने में। तो उस जगह पर बताते हैं वल्लाह आलम, मैंने कहा कि मैं 100% तस्दीक नहीं कर सकता, लेकिन अक्सर लोगों का और अक्सर मुहक्किकीन का ख्याल ये कि यही वो जगह है जहाँ वो अलाव नजफ़ और करबला के दरमियान में उल्टे हाथ में, नजफ़ से करबला है तो बाएं हाथ पे बताते हैं जगह, फिर मैं कह रहा हूँ वल्लाह आलम बिस्सवाब, मैं पूरे यकीन के साथ ये बात नहीं कह सकता, लेकिन बताते हैं जैसे जगह जगह निशानियाँ हैं, बहुत सारी निशानियाँ हैं, उन पर 100% इंसान थोड़ी यकीन से कह सकता, क्यों, माकबले तारीख़ की बातें हैं, तारीख ने उन चीज़ों को महफूज या तो नहीं किया, और या फिर वो माकबले तारीख़ की बातें हैं या बाद इस तारीख की बात है, लेकिन तारीख में महफूज वो ना रह सके, उनके सबूत नहीं है तारीख में। तो खैर अपनी जगह हुक्म हो गया कि चलो भाई, अब सबको अपनी अपनी मोहब्बत भी तो दिखानी है, सब बिरयानी खाने वाले जमा हो गए, समझ गए आप, आना है ना, पैसे दिए गए, सब शक्लें दिखाओ, अब झांक झांक के शक्ल भी दिखाते, मैं भी आया था, मैं भी आया था, मैं भी जिंदाबाद मुर्दाबाद कर रहा था, क्यों कल पता नहीं फिर आ गया, तो लिहाजा फोटो महफूज होनी चाहिए, सेल्फी भी ले लो, कैमरे भी है ना आजकल, सेल्फी भी ले लो, मूवी बनाने में मैं था, लिहाजा सब ने नमरूद को खुश करने के लिए जा लाओ, जैसे हर कोई लकड़ी उठा के ला रहा है, हर कोई लकड़ी उठा के, तो मैं भी डालू, मेरे देखो मेरा भी नाम लिखो दफ्तर, मैंने भी डाली, इब्राहिम को जलाने के लिए सब जमा हो गए, इनाम जो लेना है, इनाम इकराम जो लेना है, नाम लिखवाओ दफ्तर में अपना, मैंने भी लकड़ियां डाली। अब जब अलाव जला तो इतनी बड़ी आग जला दी कि इब्राहिम को फेंके कैसे, ओ भाई 5 किलोमीटर तक तो उसकी तपिश जा रही है, जितनी बड़ी आग लगाई तुमने, वो शोले आसमान से बातें कर रहे हैं, 5 किलोमीटर वो परेशान हो गए कि क्या हुआ, ये तो करीब जाए तो हम खुद ही जलते हैं। तो यही जुमला तो हम कहते हैं हर दफा कि ऐसी आग न लगाओ किसी की दुश्मनी में कि अपना भी दामन जल जाए। हैं, हमारी दुश्मनी में गड़े खोदे, हमारी दुश्मनी में आग लगाई, खुदा का शुक्र है अल्हम्दुलिल्लाह हम वही हैं, हम वैसे ही हैं। कोई फर्क पड़ा? कोई फर्क नहीं पड़ा, कोई फर्क नहीं पड़ा अल्हम्दुलिल्लाह। लेकिन तुम्हारे दामन तक वो आग पहुंची कि नहीं पहुंची? अब चिल्ला रहे हो, बिलबिला रहे हो, क्यों? हमारी मुकावेमत है, 1400 साल से रेसिस्टेंस है, 1400 साल की तारीख है, साबित कदम यजीदियत के मुकाबले में, बनी उमैया के मुकाबले में, बनी अब्बास के मुकाबले में, तुम आजकल के वो ताकत रखते ही नहीं जो उनकी ताकत थी जब उनके आगे सरेंडर नहीं किया, आज के यजीदियों के सामने क्या सरेंडर करेंगे? समेट रहे बयान को, समझ में आ रही है बात? ये पहुंचा रहा हूं आपको ताकि घबराना मत, डरते नहीं है आजमाइशों से, क्यों? इसका मतलब कुछ होने वाला है आगे, जिसके लिए तैयारी कराई जा रही है, तुम्हें कुंदन बनाया जा रहा है। ये आजमाइशें देखे, ये मुसीबतें देखे, जहां लाया था वहीं पर बात को ला रहा हूं जहां से मैंने शुरू किया था। क्या ये मुसीबतें क्यों आजमा? हर एक की याद रखना, इमाम के लश्कर में गरीब अमीर का फर्क नहीं है, कारखानेदार का और मजदूर का फर्क नहीं है, इमाम के लश्कर में जागीरदार का और किसान का फर्क नहीं है। इमाम के लश्कर में देखा नहीं सब एक साथ जा रहे होते हैं, है ना? कोई वीवीआईपी तो नहीं होता मशी में? होता है नहीं कोई वीआईपी हो? यहाँ बड़ा खरबपति है, वो चाहे कि वहां मुझे भी वीआईपी प्रोटोकॉल मिले, उसी को इमाम धक्का मारते हैं, उसी को इमाम फेंकते हैं, चल तू वीआईपी ना, चल जा, निकल जा। इमाम के लश्कर में कोई वीआईपी? वो सब लश्कर है माशाल्लाह, सब जानते हैं सरमाया, पता ही नहीं चलता, वहां तो एक ही चीज नजर आ रही होती है, ऐसा लग रहा है इमाम जमाना का लश्कर चला जा रहा है। गरीब अमीर का कोई फर्क देखा? जबान का फर्क देखा? इलाके का फर्क देखा? मुल्क का फर्क देखा? ये हुसैन की ममलिकत है, हुसैन ऐलान कर रहा है कि दुनिया भर में लड़ोगे, जब मेरे पास आओगे तो मेरी मोहब्बत तुम सबको एक कर दे। तमाम करो बयान पर, यही तक लगे, समझ में आ गई बात? तो नहीं घबराते, ये आजमाइशें हैं इसीलिए, ये मुसीबतें हैं इसीलिए कि कोई आने वाला है, उसके सिपाह तैयार हो रही है, उसका लश्कर तैयार हो रहा है, इसलिए ड्रिल कराई जा रही है, मश्क कराई जा रही है कि तैयार हो जाओ, पक्के हो जाओ, पक्के कुंदन बन जाओ। सोना तो तुम हो, सोना हो, कुंदन बनाना चाहता है तुम्हारा इमाम तुमको, समझ में आई बात? बस जनाब इब्राहिम को लिए क्या किया जाए? कहते भेगे आग तो इतनी बड़ी हो गई, वो शैतान ने सुझाया रास्ता, चलो भाई मिसाइल बनाओ, मिंजनीक बनाओ, तोप, पहली तोप दुनिया की बनाई गई, इतनी बड़ी तोप के उसके दहाने पे रख के और फिर ऐसे पुश किया जाए, पत्थर से फेंका जाए और ये जाके वहाँ गिरे। उस जमाने के इंजीनियर आप मामूली में समझिएगा, अहराम मिस्र देख के समझ लीजिए कि कितने बड़े इंजीनियर होते थे, उन्हीं ने वो नक्शा बनाया, इतने फासले पर रखा कि यहाँ से फेंकेंगे तो ये सीधे वो आग में, जिसकी आग की तपिश 5 किलोमीटर जा रही है उसका अहाता कितना होगा भाई? कितनी बड़ी वो आग होगी जो 5 किलोमीटर भी दूर तक उसकी तपिश जा रही है? नहीं आ सकता कोई करीब 5 किलोमीटर के अंदर दायरे में, नहीं आ सकता, इतनी बड़ी आग। बांध दिया गया तोप के मुंह से, मिंजनीक के मुंह से जनाब इब्राहिम को बांध दिया गया। अच्छा अच्छा फिर आया, अब भी बचा सकता हूं, अब भी बचा सकता हूं, जो किया है उसकी माफी मांग लो। जनाब इब्राहिम को मालूम है कि बस अब आग में जा रहा हूं, कह ये तो नहीं होता, जो कहा है उस पर कायम हो। चचा तुमसे भी कह रहा हूं, अब भी वक्त है, माफी मांग लो, तौबा कर। चचा ने नमरूद के नौकर का ये नहीं मानने वाला, भाई फेंको। चचा की मार्केट जा रही है, चचा की दुकानदारी बंद हो रही है। आज के दौर में नहीं देखते कि जायदाद के पीछे, माल के पीछे भाई भाई का दुश्मन, खानदानों में लड़ाइयाँ, रोजाना खबरें नहीं सुनते? चचा ने भतीजे को, भतीजे ने चचा को, मामू ने भांजे को, भांजे ने मामू को, होता नहीं होता? मफादात है, ये इंसान है हमेशा से ऐसे ही है, अपने मफाद को देखेगा बस। हाजर ने कहा फेंक दो, इसको जानते ना, ये जब तक रहेगा मेरी दुकान खतरे में है, मेरा कारोबार चल रहा है, सबसे बड़ी माल तो मेरी है, बुतों की सुपर माल है, बल्कि सबसे अच्छे बुत बनाता हूं मैं, आजर आजर आज तक जरबुल मसल है आजर की बुत, उसकी सनम, वो जो सनम गराई थी जो बनाता था, उसकी सन्नाई जो थी, कहा तो ऐसे बुत बनाता था, लगता था कि बस इसमें जान पड़ी है, जिंदा बुत ऐसे बना देता था आजर, तो फेंक दो। अब जब फेंका गया, कितना फासला, कोई डर हुआ, कोई खौफ हुआ, नहीं होगा, इसकी तफसील कल बताएंगे। एक जुमला सुन लीजिए, कभी भी नहीं डरेगा इब्राहिम, कोई खौफ नहीं होगा, फेंक दिया आग में, यहां तक के जनाबे जिब्राइल भी आ गए अल्लाह से इजाजत लेके, कोई हाजत का, तुमसे कैसी हाजत, रास्ते में है, बस इतना फासला कि ये गए और आग में गिरे, का तुमसे कैसी हाजत, अल्लाह से, वो चाहेगा बचाएगा, नहीं चाहेगा नहीं बचाएगा, यानी अगर उसकी मर्जी है इब्राहिम जल जाएगा, ऐसे खलील थोड़ी बना है, खलील बनना कोई इतना आसान है, अल्लाह खलील बनाना चाह रहे हैं, अपना दोस्त, दोस्त अल्लाह के बंदो को मजाक है, गौर तो करें, क्या है जनाब इब्राहिम, अल्लाह के दोस्त है, अल्लाह कहते मेरा दोस्त है, आप इस दोस्त के मफहूम को तो देखिए, खुद सोचिए कि क्या है दोस्त, मेरा दोस्त है, तो दोस्त ऐसे थोड़ी बना है इब्राहिम, इस इम्तिहान के बाद दोस्त बना, तो मेरा खलील है, क्यों, इसने मेरी मर्जी देखी, मेरी मालिक की मर्जी है, बचाना चाहेगा बचाएगा, नहीं चाहता मैं उसकी मोहब्बत में जल जाऊंगा, मैं उसके इश्क में जल जाऊंगा, मेरी आजत है, उसे अल्लाह से तुमसे क्या कह देते, तो पीछे तुमसे क्या सवाल, इब्राहिम भी हैरान, वो जिब्राइल भी हैरान। एक वाक्य और हुआ, एक चिड़िया या छोटा परिंदा कहा गया, जो भी समझ लीजिए, छोटा परिंदा, छोटा सा, वो अपनी मिनकार, अब मिलकार भी लोग बच्चे नहीं समझेंगे ये कौन सा नया लफ्ज़ लिया है मौलाना ईजाद करके, मैं ईजाद करके नहीं लाया बेटा, पुराना लफ्ज़ है, मिनकार यानी चोंच, परिंदे की जो चोंच होती है इसको मिनकार कहते हैं, चोंच को मिनकार की, ये लफ्ज़ इसलिए भी तकरार करता हूँ ताकि बच्चों को याद रहे ना, जहन में रह जाए बच्चों के, हाँ कितना अच्छा लफ्ज़ है मिनकार, कि मिनकार जो है तो ये इसमें एक कतरा पानी आता है, जाता है किसी नहर से दरिया से कहाँ से उठा के लाता है, वो उस आग पर डाल के फिर उड़ के भाग के जाता है, फिर एक कतरा लाता है, वो जो मलाइका आ जा रहे हैं वो देखते हैं उसको, कहते भाई ये क्या कर रहा है तू, ये क्या कर रहा है, उस चिड़िया ने कहा देख नहीं रहे इब्राहिम के लिए जो आग लगाई गई है मैं उसको बुझा रहा हूं, है ना, उसको बुझा रहा हूं, कह कैसे, ये एक चोंच में एक कतरा पानी आग बुझाएगी, कब बुझे या ना बुझे, ये मेरा मसला नहीं है, मेरा मसला ये है कि मेरी चोंच में जितना पानी आता है उतना आगे डाल लो, अल्लाह इससे बड़ी चोंच देता मिनकार देता, इससे बड़ी मिनकार इससे ज्यादा पानी लाता, मैं तो अपनी ड्यूटी कर रहा हूं आग बुझे या ना बुझे, उस चिड़िया ने बताया कयामत तक के लिए हम जैसे तालिबे इल्मों को कि लोग माने ना माने, समझे ना समझे, हक और बातिल को हमारा काम है बयान करना बस, हमसे ये नहीं पूछा जाएगा कयामत के दिन के लोगों ने माना क्यों नहीं था, पूछा ये जाएगा कि तुमने बयान किया था या नहीं, यह उस चिड़िया ने सिखाया कयामत तक के लिए कि माबूद जितनी ताकत दी है वो इस्तेमाल कर रहे हैं, इससे ज्यादा देता इससे ज्यादा इस्तेमाल कर लेते, ऐसे ही है ना, तो डरे तो नहीं इब्राहिम भाई, अल्लाह ने गुलजार बना दिया या नारो कूनी बर्दम सलामा अल्लाह इब्राहिम, ठीक है ना, ठंडी हो जा, इतनी भी ठंडी नहीं हो जाना कि सर्दी लगे, हाँ हाँ यही मतलब है, मेरे खलील को सर्दी नहीं लगनी चाहिए, बर्दम व सलामा सलामती के साथ, यानी खुशगवार ठंडक, वरना वो तो बर्फ हो जाती, अगर यहां तक कहती है ना रुकूनी बर्दन ठंडी हो जा तो ठंडी बिल्कुल हो जाती, तो ठंडी हो जाती तो ठंडक भी नुकसान पहुंचाती ना इब्राहिम को, यानी परवरदिगार जानता है मेरा खलील आ रहा है बर्दम व सलामा, ऐसी ठंडक जो सलामती वाली ठंडक, यानी जैसे हमारे यहाँ कभी बहार के झोंके आते हैं ना, कहते मौसम जब अच्छा हो जाता है तो उसको कहते हैं ये ऐसा भाई खुशगवार मौसम हो गया, सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद, देखिए भाई परवरदिगार आलम ने गुलजार बना दिया, लेकिन इब्राहिम तो गए ना आग में, उन्हें क्या मालूम, वो तो आग में जा रहे हैं, फेंका दिया आग में, क्यों डर और खौफ नहीं है, हो ही नहीं सकता, हालांकि जनाब मूसा को खौफ हुआ कई जगह हुआ, ابراہیم کو خوف نہیں ہوا. کیوں؟ اللہ کے بندو جب ابراہیم کو آگ میں پھینکا جا رہا ہے تو صلب ابراہیم میں نور محمد و علی ہے کہ نہیں ہے؟ تشریح کروں گا کل, بس ایک جملہ دے کے جا رہا ہوں. وہ جو زیارت وارثہ کے معجزات, معجزہ نہیں کہہ رہا, زیارت وارثہ کے معجزات, معجزات, ان معجزات میں سے ایک معجزہ کیا جانتے ہو؟ اشہد انک کنت نورا فی الاصلاب الشامخ والارحام المطہرہ. حسین میں گواہی دیتا ہوں آپ وہ نور ہیں جو اصلاب شامخ اور ارحام المطہرہ میں گردش کرتے رہے. تم جب ابراہیم پر آ گئے. ابھی اس میں دو تین سوال ہیں جو زندگی رہی کل ان کو حل کر دیں گے. ٹھیک ہے, اب سمجھ میں آ گئی بات. پھینکا گیا تو ابراہیم تو اسی نیت سے گئے کہ اللہ کے عشق میں جل جاؤں گا, اللہ کی محبت میں جل جاؤں گا. اللہ نے بچایا. عزادارو کربلا میں جو بھی شہید جا رہا تھا, کس پر شہید قربان ہونے جا رہا تھا؟ حسین پر. یہی ہے نا, مائیں اپنے بچوں کو بھیج رہی تھی جاؤ حسین پر قربان ہو جاؤ, بہن بھائیوں کو بھیج رہی تھی جاؤ بھائی پر قربان ہو جاؤ. ایسے ہی ہے, مائیں بیٹوں کو بھیج رہی تھی, شوہروں کو بھیج رہی تھی جاؤ قربان ہو جاؤ حسین. ایسے ہی ہے, ہم تو کہتے ہیں کہ دین پر قربان ہوئے سب, وہ تو حسین پر قربان ہو رہے تھے. لیکن آج تک کسی کی ہمت نہیں ہوئی, کسی بھی مکتب والے کی, جو یہ کہہ دے کہ دین پر قربان نہیں ہوئے, حالانکہ حسین پہ قربان ہو رہے ہیں سب. اور بیعت بھی ہے کہ آپس میں ایک دوسرے سے کہ جب تک ہم میں سے ایک بھی ہے کوئی آنچ نہیں آنی چاہیے فرزند زہرا پر, سب حسین پہ قربان. لیکن عطادارو یہ اللہ بھی جانتا ہے, اللہ کا رسول بھی جانتا ہے, حسین بھی جانتا ہے, حسین کے انصار بھی جانتے ہیں کہ کربلا میں حسین ہی تو دین ہے. دیکھ مرکز اور محور دین کا کون ہے؟ اب یہ مثالیں نہیں دوں گا شاعروں کی, پہلے بہت مثالیں دیتا رہا ہوں, علامہ اقبال ہو, قابل اجمیری ہوں, معین الدین چشتی اجمیری ہوں, فیض احمد فیض, نہ معلوم کتنے شعرا نے, ہزاروں شاعروں نے یہی بات کی جو میں نے نثر میں کہہ دی کہ حسین ہی دین ہے کربلا میں. لہذا سب جانتے ہیں کہ جیسے حسین اللہ کے عشق میں کھو گیا ہے نا, ایسے حسین کے عشق میں کھو جاؤ. حسین کے عشق میں کھونا ہی تو اللہ کے عشق میں کھونا ہے. جانتے ہیں کہ آج جو بھی حسین پر قربان ہو رہا ہے, کل اور دلیلیں دوں گا انشاءاللہ, زندگی رہی اطمینان نے کیا, یہ تو ختم کر رہا ہوں نا آج, تو یہاں پہ اس لیے لایا ہوں. جو بھی قربان ہو رہا ہے حسین پر, سب جانتے ہیں نا یہ قربانی کس کے لیے ہے؟ حسین کے لیے, یعنی اللہ کے لیے. حسین پر قربان ہونا نہیں, اللہ پر قربان ہونا, اسلام پر قربان ہونا. سب قربان ہو گئے, حسین نے ان کو امر کر دیا. جو بھی حسین کی ہم رکابی میں, چاہے واقع کربلا سے پہلے مسلم بن عقیل ہوں, ہانی ابن عروہ ہوں, قیس ابن مسحر سیداوی ہوں, چاہے واقع کربلا کے بعد, واقع کربلا کے بعد کی بھی تو کچھ شہید ہیں معلوم ہے نا, واقع کربلا کے بعد بھی کچھ شہید ہوتے رہے, جگہ جگہ راستوں میں شہید ہوتے رہے. ایک ہر تھوڑی تھا, یہ تو ایک ہر تھا کیونکہ سردار تھا نا قبیلے کا, اس لیے اس کا نام سب سے زیادہ آتا ہے, اس کا منصب کیونکہ اس کے سر پہ کوئی خاص رومال بندھا ہوا ہے نا اس لیے. لیکن عزیزو ایسا نہیں ہے, کربلا اور شام کی راہوں میں نامعلوم کتنے ہر نکل کر آئے. ایسے ہی ایک ہر کا تذکرہ کر کے آپ کی زحمتوں کو تمام کر دوں گا. شام کے بازار میں جب یہ قافلہ داخل ہوا ہے نا, عجیب ہے شام کا بازار, کہیں میں نے منظر کشی کی تھی. میں جب پہلی بار گیا تھا میری سمجھ میں نہیں آتا تھا کہ یہ بھائی باب توما سے مسجد بنی امیہ, وہ جو دربار ہے ان ملونوں کا, وہ ہے کتنی دور؟ डेढ़ किलोमीटर होगा, बहुत ज़्यादा होगा। तो इसमें इतना वक्त कैसे लगा? 9 घंटे कोई कहता है, 1 दिन कोई कहता है, 2 दिन कोई कहता है, 3 दिन। अच्छा फिर जब मैं गया, जो गए मेरी बात के अब गौर कीजिएगा, अब जब मैं कह रहा हूँ उनकी समझ में आएगी बात जो मैं कह रहा हूँ। अच्छा जब मैं गया तो उसमें तो बहुत से पतले पतले भी बाजार हैं जहाँ से दरवाजा काफिला गुजर, वो इतने पतले कि मैं हैरान था कि यहाँ से नाके गुजर ही नहीं सकते। और घर भी वैसे ही अब तक वैसे, क्योंकि आप जानते ना महफूज कर दिया गया ना कदीम शहर को, दमिश्क का इंसानी मीरास करार देगी UNO ने, उसको महफूज कर दिया पुराने शहर को, जो फसील के अंदर है वो पुराना दमिश्क है, बाकी जदीद दमिश्क है बाहर। तो मैं हैरान था कि ये यहाँ से गुजरे कैसे, इतना वक्त कैसे लगा, फिर ये नाके यहाँ से जा नहीं सकते। फिर दूसरी बार गया, दूसरे दिन गया, फिर कई बार गया, तो फिर मालूम हुआ इस मोहल्ले में घुसो तो एक मकाम पे लिखा हुआ है कि यहाँ पे अहले बैत का काफिला ठहरा, एक चर्च है उसके सामने, एक सौम्या के सामने, वहाँ यहूदी भी रहते हैं, आज भी रहते हैं, यहूदी भी ईसाई मुसलमान सब रहते हैं उस पुराने दमिश्क में, आज तक वैसे ही आबाद है, शियों का भी महल्ला है उसमें, 15-16 महल्ले हैं। कितने हैं पुराने दमिश्क की बात करो, नहीं कि नहीं पुराने दमिश्क में, आप खुद भी जाके गिन लीजिएगा, कोई 17 बताता था मुझे, कोई 15, लेकिन खैर जो भी तादाद हैं इतने छोटे छोटे महल्ले जहाँ गलियाँ जा रही हैं ऐसे फिर रही, चौड़े पतले बाजार हैं। अजादारो ये मुझे समझ में नहीं आया कि भाई ये गलियों में क्यों लेके गए, इस मोहल्ले में क्यों ले गए, उस मोहल्ले में को मैंने समझा, जैसे सब सोचते हैं कि हमारे भी पैदा हो जाते हैं ना दिमाग में, आ जाता है कभी कभी कि भाई ये ऐसे ही अलखा मखा में लोगों ने जाली बनाया, हमारे यहाँ ये भी फैशन चल पड़ा है हर चीज़ को जाली करार दे देने का, जाली बनाया बो खुदा के बंदा। जब मैंने जगह जगह जाके मालूमात के पूछा लोगों से, मालूमात की गुफ्तगू करता रहा, फिर मालूम हुआ, फिर उन रिवायतों पे यकीन आया। सुनिए कौन सी रिवायत, उन रिवायतों पर कि इन मलूनों ने दरबार जब तक सज रहा था क्या किया, हुक्म दिया कि हर मोहल्ले में असीरों को ले जाओ, इन असीरों को बीवियों को महल्ला महल्ला गली गली फिराया गया। और जिस बाजार की मैं बात कर रहा हूं कि वैसे तो चौड़ा है लेकिन एक जगह से छोटा सा भी है, यहां से कैसे गए, तो यही वो बाजार है जहां बीबियों को नाकों से उतारा गया है। वो जो आप सुनते ना कि एक रस्सी में 12 गधे बंधे हुए, वो ये बाजार है जहां एक रस्सी से बांधा गया सबको, एक कतार में बीबियां, मुझे बताइए बीबियों पर क्या गुजर रही होगी, इतना पतला बाजार, ना महरमों का मजमा, बालों से अपने चेहरे का पर्दा केवल, रुकू की हालत में एक बीबी दूसरे बीबी के पीछे छुपती हुई, यही वो बाजार होगा, यही वो मंजर होगा जिसके लिए सीधे सज्जाद पुकारते होंगे अश्शाम अश्शाम अश्शाम। जब उस चौड़े बाजार में पहुंचा है काफिला तो वहां वो सराहिब का किस्सा मिलता है, एक ईसाई राहिब अतबात आलिया की ज्यारत करके वापस जा रहा था, उसका बेटा भी साथ था, ये रौनक देखी, सजावट बनावट देखी, हुजूम देखा बाजारों में, ठट देख के हैरान होके कहता है, पूछता है मुसलमानों से, तुम्हारी आज कोई ईद नहीं बकरीद नहीं है, जश्न कैसा है? कहा हमारे अमीर ने एक बागी पे फतह पाई है, उन बागियों के सरों को और उनके अहले खाना को कैदी बना के लाया जा रहा है, हम उसका जश्न मना रहे हैं, उसका इंतजार। ये भी खड़ा हो गया एक दुकान के ऊपर कि मैं भी ये मंजर देखूं, इसने शोर एक जानी से सुना, देखा आगे आगे नेजे, नेजों पे सर, जब कुछ दूर आगे आए नेजे तो देखा पीछे पीछे कुछ नाके और नाकों पर बीबियां खवाती, उनके हाथ पसे पुष्ट बन गए, मगर उन बीबियों ने अपने चेहरे का पर्दा अपने बालों से किया। अपने बेटे से कहता है, पता नहीं कौन सा मौजिस खानदान, मोहतरम खानदान उजाड़ दिया इन लोगों ने, देख कितने मोहतरम खानदान की बीबियां हैं जिन्होंने अपने चेहरों का पर्दा अपने बालों से किया। सर करीब आए तो हैरत से देखने लगा, बेटे से कहता है, बेटा ये बागियों के सर नहीं लगते, देख ना मालूम कब ये तन से जुदा किए गए होंगे, अभी तक तरोताजा है, देख इन चेहरों पर नूर, देख गौर से देख रहा। जब और करीब आए तो फिर एक चेहरे पे एक सर पे इसकी निगाह ठहर ठिटक, इसे महसूस हुआ कि इस सर के लब हिल रहे हैं। बेटे का हाथ पकड़ के कहता है, बेटा देख जो मैं देख रहा हूं तू भी देख रहा है, देख इस सर को, इसके लब हिल रहे हैं, मुझे ऐसा लग रहा है। बेटे ने बाप का हाथ पकड़ के कहा, बाबा इस बड़े सर को छोड़, इस नन्हे से सर को ले। वो कहता है, ना मालूम इन बदबख्तों ने किसका घर उजाड़ा। पास खड़े हुए एक शामी से पूछा, ये जो लब हिल रहे हैं ये क्या है, क्या कह रहा है? उस शामी ने सर झुका के कहा कि ये आयत इलाही की तिलावत, कुरान की तिलावत कर रहा। बस इससे बर्दाश्त ना हुआ। कहता है, बदबख्तो, जो सर तन से जुदा होने के बाद नोके नेजा पे आयत इलाही की तिलावत करे, क्या वो बागी का होता है? अरे तुमने किसका घर उजाड़ दिया? उसी शामी से पूछा, ये कहाँ का रहने वाला है? शामी कहता है, मदीने का। चौंका, चौंकर कहता है, वही मदीना, तुम्हारे रसूल का शहर? कहाँ, वही मदीना, हमारे रसूल का शहर मदीना। तो मदीने का रहने, नाम क्या है इसका? कहा, इसका नाम है हुसैन इब्ने अली। नाम सुनकर चौंका। कहा, किस अली का बेटा? कौन अली? ये हुसैन किस अली का बेटा है? कुछ और बताओ इसके खानदान के बारे में। वो सर झुका के कहता है, ये हमारे रसूल का नवासा है, हुसैन इब्ने अली, रसूल के भाई और रसूल के दामाद, रसूल की बेटी फातिमा का बेटा। इतना सुनना था कि उसने शोर करना शुरू किया, चिल्लाना शुरू किया, बदबख्तो मैं दाऊद नबी की नामालूम कौन सी पुश्त में हूँ, मुझे भी नहीं मालूम, लेकिन आज भी अपने कौम के दरमियान से गुजरता हूँ तो मेरी कौम मेरी सवारी के कदमों की खाक उठा के सर पर रख। तुमने अपनी नबी की बेटी का घर उजाड़ दिया और अब जश्न मनाते हो? इसने शोर किया, सिपाही तलवारें सोते आगे बढ़े, खबरदार जबान बंद रख वरना तेरी गर्दन उड़ा दी जाएगी। इसने भी तलवार निकाली। कहा, अब बस मेरी समझ में आ गया कि मसला क्या है। दो तीन रातें हो गई, हर रात मुसलमानों का रसूल, मैं परेशान था, मेरे ख्वाब में क्यों आता और मेरे ख्वाब में आके जन्नत की बशारत क्यों देता है? मैं इसे रसूल नहीं मानता, मैं मुसलमान नहीं हूं, मैं इसका कलमा नहीं पढ़ता, ये मुझे जन्नत की बशारत क्यों देता? अब मेरी समझ में आया मामला। हमला किया सिपाहियों पे, लड़ता लड़ता नाकों के पास आया, देखा एक जवान को जो जंजीरों में जकड़ा हुआ है। तो के खारदार गले में उसके पास आकर पूछता है, ए नौजवान बताओ मुझे, ए साहबजादे बताओ, इस सर से तुम्हारा क्या रिश्ता है? सैयद सज्जाद ने बड़ी हसरत से कहा, मैं इस हुसैन इब्ने अली का बेटा ज़ैनुल आबिदीन, मैं इसी हुसैन का बेटा हूँ। का फरजंद रसूल, कलमा पढ़ाइए मुझे। लड़ रहा है, कलमा पढ़ रहा है, मुसलमान हुआ। लड़ते लड़ते जख्मों से चूर होकर गिरा, घिसटता घिसटता सैयद सज्जाद के कदमों तक आ गया। कहते हैं, मौला एक बार और कलमा पढ़ा दो, और गवाह है ना आपके दीन पर, आपकी मोहब्बत में जान दे रहा। कलमा पढ़ा, जान जाने आफरी के सुपुर्दी को सुपुर्द की पुश्ते नाका से सानिये जहरा से ये मंजर ना देखा गया। फौरन रुख किया मदीने का, मदीने का रुख करके कह दिए, नाना देख लिया, देख लिया, किसी मुसलमान की गैरत ना जागी। हाँ, कौम नसारा से एक की गैरत जागी, आपकी जुर्रियत पे अपनी जान कुर्बान कर बैठा। ظلموا ايام منقلب ينقلب